अन्तर सम्वादको यो विशेष श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, समय सबैभन्दा बढी बलवान हुन्छ। आजको प्रसारण मार्फत म पनि रेडियो नेपालका आम श्रोताहरूलाई धन्यवाद दिँदै औपचारिक रूपमा विदाबारी हुनेछु। 2046 सालको ऐतिहासिक जनआन्दोलन ताका शुरू भएको मेरो प्रसारण यात्रा आज करिब 35 वर्षको सक्रियतापछि विश्राम लिँदैछ। यद्यपि एउटा संचारकर्मीले रेडियो नेपालको सेवाबाट अवकाश लिँदै गर्दा संचार क्षेत्रबाटै विदा लिन त सम्भव नहोला, तर नियमित रूपमा प्रत्येक घण्टाको समाचार सम्पादन र प्रस्तुतिका हिसाबले अब मेरो उपस्थिति रहने छैन। यो लामो अवधिमा मलाई सिंहदरबारभित्रै समाचार कक्षमै 3 दशक भन्दा बढ़ी लामो समय सुनेर रूचाइदिनु भएकोमा यहाँहरू सम्पूर्ण श्रोताहरूलाई मुरी मुरी धन्यवाद सहित नमन गर्न चाहन्छु। आजको बिहानीमा केही आफ्ना कुरासँगै मूलत नेपाली प्रसारण क्षेत्रको विगत, वर्तमान र भविष्यका सवालमा केन्द्रित रहेर वरिष्ठ संचारकर्मी जसले नेपालमा टेलिभिजन स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो, नेपाली चलचित्र निर्देशन र अभिनयको क्षेत्रमा अब्बल भूमिका निर्वाह गरिरहनुभएका, कतिपय कालजयी गीतका स्रष्टा समेत रहनुभएका आदरणीय निर शाहजीसँग आजको बिहानीमा हामी कुराकानी गर्नेछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार निर शाहजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। अब शुरूमा आजको यो कार्यक्रम अलिकति विशेष, मैले यसकारणले भनेको छु कि म आफै 3 दशक पछि रेडियो नेपालको प्रसारणबाट विदा हुँदैछु अबको केही दिनभित्रमा। र निर्साजी, संचारको क्षेत्रमा, नेपाली संस्कृतिको क्षेत्रमा, कला साहित्यको क्षेत्रमा जसरी यहाँले अविरल योगदान दिनुभयो, जीवनका महत्वपूर्ण समयहरू व्यतीत गर्नुभयो, आखिर सबैभन्दा बलवान त समय नै भन्छन् नि, होइन? एउटा साहित्यकारको दृष्टिकोणले समय प्रति यहाँको चाहिँ परिभाषा के छ, समयलाई कसरी अर्थ्याउनुहुन्छ? यहीँबाट कुराकानी शुरू गरौं।
सबै कुरा नै समयमै निर्भर छ नि। समय त्यो पनि वर्तमान समय, त्योभन्दा महत्वपूर्ण रूपबाट हामीले आत्मसात गर्नुपर्ने कुनै अर्को प्रसङ्ग नै आउन सक्दैन होला जीवनमा भने जस्तो लाग्छ। अब त्यति चाहिँ महत्वपूर्ण हुन्छ वर्तमान समय भनेको। अब समयलाई बुझ्न सक्दा धेरै कुरा बुझिन्छ होला, समयलाई बुझ्न नसक्दा धेरै कुरा बुझ्नको लागि अरू उपयुक्त समय पर्खन पर्ने बाध्यता आउँछ होला।
समयले हजुर, समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ, होइन? सायद यहाँले नै रचना गर्नुभएको गीत होला, प्रतीक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ पुर्याउँछ,
राजेन्द्र
रिजालको गीत थियो। त्यसै गरी अलिकति म
साह्रै राम्रो लाग्छ
हजुर,
त्यो तात्विक चाहिँ कुरा चाहिँ त्यही नै हो, शाश्वत सत्य हो त्यो समय। यो चाहिँ आफ्नो गति आफै चाहिँ तय गर्दै हिँडेको हुन्छ,
निरन्तर चाहिँ समय अगाडि बढ़िरहन्छ। म अलिकति यहाँलाई पृष्ठभूमिमा फर्काउन चाहन्छु। जतिखेर नेपाली चलचित्र क्षेत्र विस्तारै अगाडि बढ़दै थियो, 40 को दशक ताका नेपालमा पनि टेलिभिजनको चाहिँ आवश्यकता छ, नेपालको संचारलाई चाहिँ विश्व स्तरमा चाहिँ पुर्याउनु पर्छ भन्ने जुन अवधारणाबाट यहाँहरूले नेपालमा टेलिभिजनको स्थापना गर्नुभयो, यद्यपि रेडियो नेपाल चाहिँ 2007 सालदेखि नै नेपाली समाजमा अस्तित्वमा थियो, लोकप्रिय पनि थियो, यो टेलिभिजन स्थापना गर्ने ताकाको अवस्था कस्तो थियो, त्यो बेलाको समयलाई अलिकति फर्केर हेरौँ न, के स्मरण गर्न सकिन्छ यतिखेर?
त्यति अघि तपाईँले प्रसङ्ग नै समयबाट सुरु गर्नुभयो, होइन? त्यस कारणले समयलाई नै केन्द्रबिन्दुमा राखेर म तपाईँलाई अरू कुराहरू अगाडि बढाउन चाहन्छु। त्यति बेलाको समय भनेको नेपालमा टेलिभिजन हुनै पर्ने खालको समय थियो। त्यो किन थियो भन्नुहोला भनेदेखि, यदि हाम्रो टेलिभिजन हामीसँग नभएको भए टेलिभिजन हेर्नका लागि हामीले अरूमाथि निर्भर गर्नुपर्ने बाध्यता सिर्जना भएर जान्थ्यो। त्यसकारण समयको माग थियो त्यो टेलिभिजन त्यति बेला यति महँगो सञ्चार माध्यम हाम्रो राष्ट्रले धान्न सक्छ त भन्ने किसिमका तर्कहरू पनि आए। यसलाई अझ केही वर्ष पछाडि ढकेनौँ, अहिलेलाई तत्काल यो आवश्यकता होइन भन्ने किसिमका तर्कहरू पनि आए। तर यदि अहिले हामीले यसको प्रारम्भ गर्न सकेनौँ भने यो प्रारम्भ गर्नका लागि हामी भोलि गएर ढिलो भएको महसुस गर्न थाल्नेछौँ। तसर्थ यो अहिले समयको आवश्यकता हो, यो आवश्यकतालाई हामीले परिपूर्ति गर्नुपर्छ भन्ने सोचबाट अभिप्रेरित भएर टेलिभिजन प्रारम्भ भएको हो। र अब टेलिभिजन प्रारम्भ गर्दा पनि अब नेपालको अब यो रेडियो नेपालको भूमिका बारे विश्लेषण नगरिकन त नेपालको आम संचार क्षेत्रको इतिहासै कम्प्लिट हुँदैन। त्यति महत्वपूर्ण भूमिका रेडियो नेपालले निर्वाह गरेका छ। तसर्थ हामीले अब एक प्रकारको प्रेरणाको स्रोत कहाँबाट चाहिँ प्राप्त गर्ने त यो काम गर्दै गर्दा भनेर सोच्दाखेरि थुप्रै कुरा हामीले रेडियो नेपालको इतिहासबाट पनि सिक्ने प्रयत्न गर्यौं। तसर्थ कहीँ न कहीँ गएर रेडियो नेपालको चाहिँ एक्जिस्टेन्स माने रेडियो नेपाल हुनु नेपाल टेलिभिजन ल्याउनुमा पनि सहायक सिद्ध हुनु
एउटा एउटा आधार स्तम्भ त्यो पनि हो, किनभने हामीसँग प्रशस्त कलाकारहरूका गीत संगीत रचनाहरू थिए होइन, विभिन्न किसिमका आर्काइभहरू पनि बन्न शुरू गरिरहेको थियो। त्यो पृष्ठभूमिले पनि होइन एउटा एउटा चाहिँ टेलिभिजनको लागि अब दृश्य माध्यममा जानको एउटा आधार त त्यसले तयार पार्यो। त्यति नै बेला विश्वमा एउटा प्रजातन्त्रको लहर आएको थियो। धेरैको भनाइ यो पनि छ कि नेपालमा टेलिभिजन नेपाल टेलिभिजन स्थापना भइसके मानिसको चेतनाको स्तर बढ्यो, बाहिर विश्वमा के भइरहेको छ भन्ने सूचना आदान प्रदान हुन थाल्यो र विस्तारै त्यसले अन्तत्वगत्वा नेपालमा 2046 सालको परिवर्तन नेपालमा प्रजातन्त्रको पुनस्थापना ल्याउनमा पनि जसरी अरू संचार माध्यमहरूले भूमिका खेले त्यसै गरी नेपाल टेलिभिजनको पनि अहम भूमिका छ भनेर यो श्रेय दिन खोजिन्छ। यस्तै हो स्थिति।
अब त्यो फेरि गएर तपाईँकै पुरानो प्रश्नसँग जोडियो,
समयसँगै जोडियो हजुर।
अब त्यो समयको आवश्यकतालाई तपाईँले कुनै किसिमबाट पनि टार्न सक्नुहुन्न। अब प्रजातन्त्रीकरणको जुन एक प्रकारको एउटा भेल नै बगेको थियो नि जताततै, अब त्यसबाट नेपाल अछुतो रहने भन्ने त प्रश्नै आएन। अलि चाहिँ ढिलो पनि प्रजातन्त्रको पुनस्थापना हुन सक्थ्यो होला अथवा अझै केही समय लाग्थ्यो होला, तर त्यसलाई त पुनस्थापित हुनु थियो नै। त्यो क्रममा बाहिर भएको घटनाक्रमसँग आफूलाई आत्मसात गर्ने एक प्रकारको अवसर चाहिँ निश्चित रूपले टेलिभिजनले दियो होला। कहीँ न कहीँ चाहिँ ती घटनाहरूलाई प्रेरणाका रूपमा त्यति बेलाको अभियन्ताहरूले ग्रहण गर्नुभयो होला। भनेपछि आखिर आम संसारको कर्तव्य भनेको त वर्तमान समयलाई प्रत्यक्ष परोक्ष रूपबाट त्यसका उपभोक्ताहरूका अगाडि छर्लङ्ग राखिदिनु नै हो नि। त्यसलाई कसरी ग्रहण गर्ने र कुन रूपबाट त्यसबाट लाभान्वित हुने भन्ने विवेक त आखिर त्यसका श्रोता दर्शकहरूले आफूभित्र यसै पनि स्थापित गरेकै हुन्छन्। अब त्यो अर्थमा चाहिँ टेलिभिजनको कुनै रोल रह्यो कि भनेर तपाईँले भन्न खोज्नु भएको हो भनेदेखि त्यसरी पनि केही रोल रहन गयो होला
समाज चाहिँ प्रेरित हुने कुरामा नेपालमा टेलिभिजन स्थापना भइसकेपछि अन्ततगत एउटा चेतनाको स्तर बढ्यो एउटा मानिसले देख्न पाए होइन बाहिरी विश्व पनि देख्न पाए म अर्को सन्दर्भमा पनि अलिकति जान चाहन्छु निरसाजी
निश्चित रूपमा
हजुर म अर्को सन्दर्भमा पनि जान चाहन्छु आज अलिकति विशेष रूपमा यहाँलाई मैले आमन्त्रण गरेको एउटा कारण के भने आफ्नो सानो एउटा व्यक्तिगत स्वार्थ नै जस्तो देखिएला जतिखेर यहाँहरू वासुदेव भन्ने फिल्म बनाउँदै हुनुहुन्थ्यो सायद म पनि पहिलो पटक कुनै एउटा स्टुडियोको माइक्रोफोन अगाडि फेस गरिरहेको थिएँ जतिखेर यहाँको चाहिँ डबिङ भइरहेको थियो हरिहर शर्मा टिका पहाड़ी अथवा यहाँ जस्ता वरिष्ठ कलाकारहरू त्यहाँ स्टुडियोमा हुनुहुन्थ्यो म एउटा नयाँ आगन्तुक बबुरो स्टुडियोमा प्रवेश गरेर आफ्नो जे जस्तो रेकर्डिङ गर्नु थियो त्यो गरिसकेपछि त्यसपछि यहाँको र मेरो जुन एउटा परिचय शुरू भएर त्यो एउटा मित्रता आजसम्म चाहिँ पर्यन्त अगाडि बढ़िरहेको छ होइन विगतका दिनमा के थियो होइन चलचित्र बनाउनलाई कति गाह्रो थियो त्यसमाथि पनि भर्खर भर्खर रंगीन चलचित्रहरू आएका थिए होइन यहाँहरू चाहिँ रंगमञ्चमा तल्लीन हुनुहुन्थ्यो फिल्महरू त्यति हेर्न पाइँदैन थियो त्यो अलिकति असहज परिस्थितिबाट नेपाली कला साहित्य क्षेत्र अगाडि बढ़दै जाँदाखेरि त्यहाँ पनि एउटा समयको मापन छ नि होइन कति कठिन अवस्थाबाट गुज्रिएको हो नेपाली कला साहित्य यो सृजनशील क्षेत्र
माने अब चलचित्रको कुरा गर्नुपर्दा त यो त शून्यको अवस्थाबाट सृजना भएको हो अब जनशक्तिको दृष्टिकोणले भन्नुहुन्छ भनेदेखि त अब केही पनि त थिएन केही पनि थिएन आधारभूत कुराहरू केही पनि थिएनन् अब जे जति क्रियाकलापहरू भएका थिए ती सबै आयातित जनशक्तिको आधारमा अगाडि बढेका थिए सबैभन्दा ठूलो चुनौती भनेकै स्वदेशभित्रै यथेष्ट मात्रामा तत्सम्बन्धी जनशक्तिको सिर्जना गर्नु चाहिँ एउटा ठूलो चुनौतीको रूपमा तत्कालीन चाहिँ परिस्थितिमा हाम्रो अगाडि उभिएको सबैभन्दा ठूलो चुनौती नै त्यही जनशक्तिको सिर्जनाले थियो तर त्यसलाई अब गरेर पनि हासिल गर्न सक्ने परिस्थिति थियो गर्दै जानुपर्ने बाध्यता थियो अब सङ्घर्ष त्यहीबाट सुरु भयो र त्यसलाई अब पुनः म टेलिभिजनलाई जोड्न चाहन्छु अब त्यो स्वदेशभित्रै जनशक्तिको सिर्जना गर्ने क्रममा चाहिँ नेपाल टेलिभिजनको असाध्यै ठूलो भूमिका रहन गयो के प्राविधिक क्षेत्रमा त्यो त्यो चलचित्र क्षेत्रको लागि पनि काम लाग्यो त्यो तर जुन बेला अब वासुदेव बनाउँदा ताकाको कुरो गर्नुभयो अब त्यो त निजी क्षेत्रबाट बनेको चलचित्र थियो निश्चित रूपले त्यति बेलाको समय सिनेमा बनाउनको लागि अनुकूल त थिएन हरिशरणजी र मानि तपाईँ भर्खरै मास कम्युनिकेसनको क्षेत्रमा एउटा प्रस्तुताको रूपमा अगाडि बढ्ने क्रममा हुनुहुन्थ्यो जसरी तपाईँको चाहिँ करियर डेभलप हुनको लागि तपाईँलाई सङ्घर्ष गर्नु पर्यो होला नि तपाईँको व्यक्तिगत जीवनमा नेपाली चलचित्र उद्योगलाई पनि अगाडि बढ्नको लागि र त्यो पेसागत एउटा रूपमा त्यसले आफ्नो आकार ग्रहण गर्नको लागि त्यही किसिमको सङ्घर्ष गर्नु पर्यो भनेपछि र सही ट्र्याकबाट सङ्घर्षका आफ्ना पाइलाहरूलाई अगाडि बढाउन सकेका कारणले गर्दाखेरि नै चलचित्र उद्योग आजको यो ठाउँसम्म आइपुग्यो अथवा यसले अब हजारौंलाई रोजगारी दिन सक्यो अनि नेपालमा पनि चलचित्र बन्छ यहाँ पनि एउटा चलचित्र नाम गरेको व्यवसाय कर्म छ भनेर विश्वभरि नै चिनाउन त सक्यो नि त्यसरी नै तपाईँले पनि चाहे एउटा मास कम्युनिकेटर को चाहिँ रूपबाट आफूलाई प्रभावकारी ढङ्गबाट स्थापित गर्न सक्नुभयो किनभनेदेखि तपाईँका सङ्घर्षका पाइलाहरू पनि ठिक ट्र्याकमा चाहिँ परेर अगाडि बढेका थिए चलचित्र उद्योगलाई अगाडि बढाउने सङ्घर्षका पाइलाहरू पनि ठिक ट्र्याकमा परेरै अगाडि बढेका
समय र समय र परिस्थितिले होइन यदि यदि समायोजन सही भयो भनेदेखि त्यो चाहिँ एउटा सफलतातर्फ उन्मुख हुन सक्छ भन्ने पनि यहाँको आशय मैले बुझेँ। त आदरणीय श्रोताहरू रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको एउटा विशेष सम्वादमा हामी छौं। यस अर्थमा विशेष छ कि यहाँलाई मैले सामाजिक सञ्जाल मार्फत पनि जानकारी गराए झण्डै 35 वर्ष रेडियो नेपाल जस्तो एउटा राष्ट्रको संचार एउटा गरिमामय संस्थामा सेवा गर्ने अवसर प्राप्त भएकोमा म धेरै आम श्रोताहरू जसले रुचाइदिनु भयो उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। यसै गरी यो यात्रामा परोक्ष र प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्याउने जतिखेर 2046 सालको आन्दोलन चल्दै थियो त्यतिखेर म रेडियो नेपालको समाचार कक्षमा एउटा नव प्रवेशीको रूपमा आएको थिएँ र आज एउटा मुख्य सम्पादकको हैसियतबाट चाहिँ विदा लिने यो अन्तिम समयमा म यहाँहरूसँग कुराकानी गरिरहेको छु। म यहाँहरू सबैलाई धन्यवाद दिनको लागि पनि आजको यो श्रृंखलामा उपस्थित भएको छु। अन्य प्रसंगहरूमा संचारकर्मीको हिसाबले यहाँहरूसँगको भेटघाट चिन्जान रहि नै रहन्छ। स्नेह सद्भाव जुन प्रदर्शन गर्नुभएको छ म यहाँहरूलाई हार्दिक नमन पनि गर्न चाहन्छु। र यही प्रसंगमा मेरो व्यावसायिक जीवनको शुरूआतदेखि नै मसँग नजिक रहनु भएका आदरणीय निर शाहजीसँग यो बिहानीमा केही आफ्ना र केही समसामयिक सन्दर्भहरू जोडेर कुराकानी गरिरहेको छु। जस्तो निर शाहजी होइन अब बहुदलीय प्रजातन्त्र आयो देशमा एउटा खुल्ला समाजको हामीले चाहिँ अभ्यास गर्यौं 2046 सालपछि र धेरै निजी क्षेत्र पनि अन्य क्षेत्रका तुलनामा संचार क्षेत्रमा पनि आकर्षित भए र हामीले त्यसको 2-4 वर्षपछि नै नेपालमा एफएम रेडियो स्टेशन सञ्चालन गर्न सफल भयौं। रेडियो नेपालबाटै 100 मेगाहर्जमा त्यो एफएम परियोजनालाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर मलाई पनि रेडियो नेपालले प्रदान गर्यो र त्यसको फलस्वरूप आज चाहिँ 1200 रेडियोहरू नेपालभित्र दर्ता भएका छन्। तीमध्ये करिब करिब 800,000 संख्यामा चाहिँ सञ्चालनमा रहेका छन्। टेलिभिजनको संख्या बढ्दो छ। नयाँ नयाँ प्रोडक्शन हाउसहरू पनि बढ़िरहेका छन्। समग्र एउटा संचार क्षेत्र पनि एउटा उद्योगको रूपमा जुन जसरी स्थापित भएको छ अब विकास सँगसँगै त्यसका विकृतिहरू पनि आउँछन् भन्छन्। हिजो पनि नयाँ कामहरू शुरू गर्दाखेरि विभिन्न किसिमका चाहिँ टिप्पणी आलोचना समालोचना सुझावहरू आउने गर्थे। त्यसकारण कुनै पनि नयाँ काम गर्दाखेरिका चुनौतीहरूलाई चाहिँ समग्रमा व्याख्या गर्नुपर्दाखेरि कति चुनौतीपूर्ण हुन्छ नयाँ काम गर्नु?
आचार्यजी अब तपाईँ आफै एउटा विख्यात चाहिँ आम संचारकर्मी हुनुहुन्छ। तपाईँसँग एउटा असाध्य गौरवशाली विगत गाँसिएको छ। कति कुराहरूलाई आफै हुर्किएर अगाडि बढेको तपाईँले नजिकबाट निहाल्नु भएको छ, अनुभव गर्नुभएको छ। अब एउटा कुरा निश्चित रूपमा असाध्य करेक्ट स्टेटमेन्ट तपाईँले अघि भनिसक्नुभयो कि विकाससँग केही विकृतिहरू पनि छिरेर आउँछन्। त्यो हो। अब यो चाहे संख्यात्मक रूपमा नेपालमा चाहिँ एफएम स्टेशन्सहरू टेलिभिजन चाहे प्रसार गर्ने संस्थाहरू केवल टेलिभिजनहरू खुलेको निश्चित रूपमा एउटा खुसी लाग्दो कुरो हो कि चाहे यसले कुनै न कुनै रूपबाट समाजलाई अगाडि बढ्न डोर्याएकै होला। तर अब जेनरल अपेक्षा चाहिँ के हुन्छ भन्नु होला आम संचार क्षेत्रसँग भनेदेखि त्यो समाज चाहिँले विकसित रूप लिँदाखेरि त्यो विकासको गतिसँगै सँगसँगै चाहिँ छिरेर आउने विकृतिहरू जो हुन्छ नि तिनलाई फिल्टर गर्न सक्ने विवेक चाहिँ श्रोता र दर्शकहरूमा स्थापित गर्ने हदसम्म श्रोता र दर्शकहरूलाई शिक्षित अथवा दीक्षित गर्न सक्ने अभिभावक पनि आम संचार क्षेत्रले बोकेको हुन्छ. जब तपाईँ चाहे पानीबाट पानीका फोहोरहरूलाई जसरी चाहिँ फिल्टरिङ प्रोसेसले फिल्टर गरेका हुन्छ, त्यसरी नै ती विकृतिहरूलाई तपाईँले चाहिँ फिल्टर गर्ने सामर्थ्य आफूभित्र जन्माउन सक्नुभयो भनेदेखि, अथवा आफूभित्र त्यो सामर्थ्य त्यो स्ट्रेङ्थलाई चाहिँ जन्म दिन सक्नुभयो भनेदेखि त यो विकृति हो भनेर नै चिनिहाल्नु हुने भयो नि तपाईँले.
एकदमै.
त्यसकारण आम संचार क्षेत्रको जन्म हुनु भनेको त्यसका उपभोक्ताहरूको विवेकको श्रेणीलाई त्यो हदसम्म हुर्काउनु पनि हो मेरो दृष्टिकोणमा. अब त्यस दृष्टिकोणबाट चाहिँ हाम्रो आम संचारको क्षेत्र कुन हदमा प्रभावकारी हुन सक्यो त्यो निश्चित रूपमा गहन विश्लेषणको विषय बन्न सक्छ. तर केही हदसम्म चाहे त्यो प्रभावकारी भएको छ पनि, अब यसलाई अझ प्रभावकारी बनाएर लग्नुपर्ने हाम्रो जुन मूल कर्तव्य हो त्यो यात्रा त निरन्तर अगाडि बढिरहनु पर्छ. र त्यही यात्राको क्रममा एउटा महत्वपूर्ण चाहिँ भूमिका तपाईँले पनि निष्ठापूर्वक आफ्नो करियरमा चाहिँ निर्वाह गर्नुभएका कारणले गर्दा तपाईँसँग एउटा मास कम्युनिकेटर एउटा आम संचारकर्मीको रूपबाट गौरवशाली इतिहास जोडिएको छ अचरणजी तपाईँसँग भनेको कारण त्यही.
हजुर, धेरै धन्यवाद छ यहाँका यी शब्दहरूप्रति म हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु. अर्को एउटा प्रसंग म कोट्याउँ यतिखेर. जसरी परिवर्तन हुँदै आए, समय सापेक्ष चाहिँ प्रविधिहरू भित्रिँदै गए, टेलिभिजन आयो, एफएम रेडियो स्टेशन आयो, त्यतिले पुगेन समाजलाई. अहिले हामी फेरि अर्को एउटा परिवर्तनको संघारमा छौं, सोसियल मिडिया होइन, सामाजिक सञ्जाल एउटा यसरी चाहिँ विश्वलाई यसले आक्रान्त पारिरहेको छ कि यहाँले अघि भने जस्तै फिल्टर नभइकन होइन बिना सम्पादकको मीडियाका रूपमा, सम्पादक विहीन मीडियाका रूपमा प्रत्येक मानिसले आफूलाई लागेका कुराहरू अभिव्यक्त गरेर आम जनमानसमा पुर्याउने जुन सामाजिक सञ्जालको अहिले युग आएको छ, यसले परम्परागत मीडियाहरूलाई च्यालेन्ज दिँदै गयो भन्ने एकातिर तर्क छ, र अर्कोतिर परम्परागत मीडियाहरू जो चाहिँ एउटा अनुशासनमा रहेर काम गर्छन् होइन, अन्ली अ गुड सोल्जर क्यान बी अ गुड कमाण्डर भन्छ नि, एउटा असल सिपाही नै असल कमाण्डर हुन सक्छ भने जस्तै, जुन अनुशासनबाट हाम्रो पुस्ता अगाडि आयो र अहिले जुन किसिमका चाहिँ खुलापन छ र त्यो खुलापन भित्रका विकृतिलाई सम्हाल्नलाई सरकारहरूलाई नेपालमा मात्र होइन विश्वभरि नै सरकारहरूलाई हम्मे हम्मे परिरहेको छ. एकातिर स्वतन्त्रताको कुरा छ, अर्कोतिर स्वच्छन्दताको चुनौती छ. के यसमा आगामी दिनमा सुधार हुँदै जाला, अझै बिग्रिँदै जाला, अथवा यो समयले नै यसलाई चाहिँ समेट्दै जाला, के देख्नुहुन्छ? अलिकति भविष्यतर्फ पनि इंगित गरिरहेछु.
मुख्य कुरा त प्रयोगै हो नि. तपाईँ अब यो संसार यसरी सेटेलाइट युगमा प्रवेश गर्नेछ, संसारका सबै कुराहरू डिजिटल भएर जानेछन्, यस्तो युग पनि आउँछ है भनेर त यदि कसैले सोचेको थियो भनेदेखि त्यो ठिक सोचेको थियो होला. यस्तो युग पनि आउँछ र भनेर कसैले सोचेको थियो भनेदेखि उसले सही सोचेको भन् थाल्न नसकिने भयो. तर यस्तो युग आइसकेपछि यस युगमा चाहिँ बाँचेकाहरूको लागि अवसर के हुन सक्छ, थ्रेट के हुन सक्छ, प्लस पोइन्ट के हुन सक्छ, माइनस पोइन्ट के हुन सक्छ भन्ने चाहिँ अध्ययनको तयारी पनि साथसाथै सुरु हुनु पर्दथ्यो कि, अथवा सुरु भएको भए राम्रो हुन्थ्यो. अब जुन तीव्र गतिले चाहिँ यो सामाजिक सञ्जालको एउटा नेटवर्क विस्तारित भएर गयो, त्यही गतिसँग चाहिँ त्यसलाई प्रयोग गर्दा अपनाउनु पर्ने सतर्कताका बारेको चाहिँ सचेतना चाहिँ फैलिन सकेन होला मेरो विचारमा.
त्यसलाई पनि
र त्यसभन्दा पनि अब हामी त एउटा वैश्विक युगमा छौँ नि, कमर्सियल संसारमा छौँ. त्यसबाट प्रचुर मात्रामा दिन सकिने लाभहरू मध्ये आर्थिक लाभलाई चाहिँ सबैभन्दा प्राथमिकतामा राखेर रा सोच्ने गर्छौ. सिनेमामा पनि भएको कुरा त्यही हो र अब यो सामाजिक सञ्जालमा पनि यसले फेस गरिरहेको सबैभन्दा ठुलो च्यालेन्जै त्यही हो.
एउटा व्यावसायिकताको चाहिँ च्यालेन्ज चाहिँ अहिले पनि र पछि पनि यो कायमै रहिरहने भयो होइन, व्यवसायिक कमर्सियल इन्ट्रेस्टको कुराले नै यसलाई ड्राइभ गर्ने भयो. हजुर,
यो आर्टिफिसियल ग्याजेट्सहरूमा हामी यसरी चाहिँ झुम्मिएर जान्छौ, यसरी चाहिँ डिपेन्डेन्ट असाध्य त्यसमाथि नै भर पर्न पर्ने स्थितिको सिर्जना हुन्छ भन्ने हामीले चाहिँ अनुमान सही समयमै लगाउन सक्दा अब त्यसलाई चाहिँ त्यसले जन्माउन सक्ने नकारात्मक चाहिँ प्रवृत्तिहरूका विरुद्धमा कसरी चाहिँ सजग रहने त भन्ने आधारभूत चाहिँ कुराहरूलाई पनि अगाडि बढाउन सक्नु पर्दथ्यो होला भन्ने जस्तो लाग्छ. फेरि गएर चाहिँ तपाईँकै आम सञ्चार क्षेत्रले दिनुपर्ने शिक्षासँग जोडिन गयो. यस्तो हुन्छ तर यसबाट हामी यसरी चाहिँ बचेर यसको उपभोग गर्न सक्नुपर्छ है भन्ने शिक्षा दिने काम त फेरि आम सञ्चार हो नि.
सजग र सतर्क हुन हजुर,
सामाजिक सञ्जाललाई नै प्रयोग गरेर एउटा
हजुर धेरै धन्यवाद छ निर शाहजी. आज समय मैले यति नै दिन सके, यो प्रत्यक्ष प्रसारणमा सहभागी भइदिनु भयो, केही आफ्ना कुराहरू केही व्यावसायिक पेसागत विषयका कुराहरूलाई यसो कोट्याउन पाइयो थोरै समयमा. फेरि फेरि पनि संवादको क्रम जारी रहनेछ. धेरै धन्यवाद छ यहाँलाई.
तपाईँको असाध्य गौरवशाली आम सञ्चार कर्मीको इतिहास छ त्यो मैले भनिहाले, त्यो धेरै अरूले पनि भनेका छन्. तसर्थ आम संचार क्षेत्र अथवा आम संचार क्षेत्रको कर्मसँग त तपाईँ कहिले पनि अलग हुनै सक्नुहुन्न, कुनै न कुनै रूपबाट तपाईँ जोडिनु नै भएको हुन्छ. अब रेडियो नेपालसँगको तपाईँको प्रत्यक्ष संलग्नता चाहिँ सकिन लागेको होला, तर तपाईँको आम संचार कर्मीको करियर चाहिँ सकिएको होइन. तपाईँबाट यो राष्ट्रले अझ धेरै कुरा चाहिँ प्राप्त गर्न सक्छ. तपाईँले भावी पुस्तामा थुप्रै हरिशरणजीहरू जन्माउन बाँकी नै छ, जन्माउनु भएको छ, अझ जन्माउने क्रमलाई अगाडि बढाउनु छ. तसर्थ तपाईँको उत्तरोत्तर प्रगतिको हार्दिक
शुभकामना व्यक्त गर्न चाहन्छु. हस् थ्याङ्क यू हजुर, धेरै धन्यवाद. त आदरणीय श्रोताहरू, आजको अन्तरसंवादको यो विशेष श्रृंखलामा केही आफ्नै कुराहरू पनि यहाँ समक्ष राखेको थिएँ, सायद समयले त्यो आवश्यकता महसुस गरेर पनि होला. फेरि पनि धेरै धन्यवाद आदरणीय श्रोताहरू जसले रेडियो नेपालमा 35 वर्ष अवधिसम्म यहाँहरूको माझमा रहेर सेवा पुर्याउने यो अवसर प्राप्त भएकोमा म फेरि पनि आम श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. आजका अतिथि वरिष्ठ कलाकार प्राज्ञ निर शाहजीलाई पनि धेरै धेरै धन्यवाद. मलाई प्राविधिक रूपमा साथ दिनुहुने सबै प्राविधिक साथीहरू, आज यतिखेर प्राविधिक साथी शंकर भण्डारी मार्फत म सबैलाई धन्यवाद दिन चाहन्छु. मेरा सहकर्मी साथीहरू जसले एउटा अनुशासित मीडियाको रूपमा रेडियो नेपाल नेपाली जनमानसमा उपस्थित छ, यसको साख अझै माथि उठाउने काममा आगामी पुस्ताले पनि त्यसतर्फ चाहिँ विशेष ध्यान दिनेछ, परिवर्तनलाई आत्मसात गर्नेछ, रेडियो टेलिभिजनलाई मर्ज गरेर एउटै एउटा प्रसारण माध्यमको रूपमा चाहिँ लैजाने सरकारको यो प्रयास छिटै सार्थक हुनेछ र हामी सबैको एउटा सुखद दिनका लागि एउटा सुखद भविष्यका लागि नेपालका सबै आम संचार माध्यमले जिम्मेवारीपूर्ण भूमिका खेल्नेछन् भन्ने अपेक्षा गर्दछु। विदाईको यो समयमा एउटा पृष्ठभूमिमा बजिरहेको आफ्नै एउटा गीत यहाँहरूलाई छोडेर यहाँहरूसँग विदा लिन चाहन्छु। यहाँहरू सबैको जय होस्। म हरिशरण लामिछानेलाई पनि विदा दिनुहोस्। नमस्कार।